श्रोता फेरि पनि मुक्तिको मा कार्यक्रम लिएर न्यानो अभिवादन भन्छौ। आज पनि रेडियो खोल्नु भएको लागि धन्यवाद। सोमबारदेखि शुक्रबारसम्म यही समय यो कार्यक्रम तपाईँको निम्ति गीत र प्रवचन लिएर उपस्थित भइरहेछ। यस बेला हामी आदरणीय श्रोताहरूको निम्ति प्रस्तुत गर्दछौ बाइबल अध्ययन कार्यक्रम मुक्तिको मार।
मित्र, तपाईँ सबैलाई आज पनि यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। आउनुहोस् हामी छोटो प्रार्थना गरौं र आजको वचन अध्ययनलाई आरम्भ गरौं। प्रभुजी, आज पनि हामी तपाईँको उपस्थितिमा आएका छौं, यो आशा गर्दै कि आफ्नो वचनद्वारा हामीलाई विशेष कुरा सिकाउनुहुनेछ, हाम्रो हृदयलाई आफ्नो वचनले तृप्त गर्नुहुनेछ र हाम्रो हृदयको आवश्यकता अनुसार बातचित गर्नुहुनेछ। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन दानियल 8 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी मुख्य विषय देख्नेछौ भेडा र बोकाको दर्शन र त्यसको अर्थ। यस अध्यायमा दानियलद्वारा रेकर्ड गरिएको दर्शन अगमबाडीक थियो जब यसलाई दिइएको थियो, तर यो अगमबाडी पूरा भयो। यो अति नै स्पष्ट रूपमा र यथातथ्य रूपमा अक्षरस रूपमा पूरा भएकोले गर्दा यो अहिले इतिहास हो। त आज हामी बाइबल अध्ययन 8 अध्यायबाट देख्नेछौ। सबभन्दा पहिले देख्नेछौ भेडा र बोकाको दर्शन। दानियल 8 अध्याय 1 पदमा भनिएको छ, बेलसजर राजाको शासनकालको तेस्रो वर्षमा म एलाम प्रदेशको राजधानी सुसनमा भएको बेला मैले देखेको पहिलो दर्शन जस्तै म दानियलले अर्को एउटा दर्शन देखे। यो बाबेलको अन्तिम राजा बेलसजर राजाको शासनको तेस्रो वर्षमा देखिएको थियो, अनि 7 अध्यायमा दिएको दर्शन चाहिँ उसको शासनको पहिलो वर्षमा दिएको थियो। त्यसकारण यो दुवै दर्शनहरूले बाबेल राज्यको अन्ततिर स्थान लिएथ्यो। अनि 2 पदमा भनिएको छ, यस दर्शनमा उलै नदीको छेउमा बसेर मैले हेरिरहेको थिएँ। यहाँ उल्लेखित उलै नदी केर्खा नदी हो, जुन हालको विश्व साम्राज्य मादी र फारसीको राजधानी सुसामा भएर भन्दथ्यो। अनि 3 पदमा हामी पढ्छौ, मैले मेरो आँखा उठाएर हेरे, औ नदी र मेरो बीचमा 2 सिंह भएको एउटा साँड भेडा उभिरहेको मैले देखे। ती दुवै सिंह लामा लामा थिए, तर एउटा सिंह अर्को भन्दा अझ लामो थियो। यो लामो सिंह चाहिँ पछिल्तिर उम्रेको थियो। 2 सिंह भएको भेडा पछिबाट पद 20 मादी फारसीको रूपमा पहिचान गरिएको छ। अन्तिम खण्डमा भनिएको छ, त्यो लामो सिंह चाहिँ पछिल्तिर उम्रेको थियो। अर्को शब्दमा मादीलाई प्रतिनिधित्व गर्ने यो सिंह पहिले आयो जब मादी सेनापति गुब्रायसले बाबेललाई नष्ट गर्यो। त्यसपछि पछिबाट फारसी सम्राटहरूले मादीमाथि प्रभुत्वको अर्जित गर्यो र यो महान साम्राज्यलाई लिकन यसको सर्वोच्च शिखरको महानतामा पुर्यायो। यस भेडासँग भएको 2 सिंह छ र त्यसमा एक अर्को भन्दा लामो छ। यसले एउटा भन्दा अर्को महान वा प्रमुख कुराको विशिष्टताको बताउँदछ। यसको मतलब हो, मादी फारसी साम्राज्यमा फारसी प्रभुत्वमा हुने कुराको बताउँदछ। अनि 4 पदमा हामी पढ्छौ, त्यस भेडाले पश्चिम, उत्तर र दक्षिणतिर सिंहले हानिरहेको मैले हेरिरहेको थिएँ, औ कुनै पनि जन्तु त्यसको सामने अडिन सक्दैन थियो, औ त्यसको शक्तिबाट कसैले कसैलाई छुटाउन सक्दैन थियो। त्यसले आफू खुसी गरेर आफ्नो शक्तिको प्रदर्शन गर्यो। मित्र, यहाँ भनिरहेका छन्, त्यस भेडाले पश्चिम, उत्तर र दक्षिणतिर सिंहले हानिरहेको मैले हेरिरहेको थिएँ। किन उसले यो भन्दैनन् कि त्यसले पूर्वतिर हानिरहेका थिइन्? फारस पूर्वमा थियो र अगाडि सुदूर पूर्वतिर बढ्ने काम कति पनि उसले गरेन। यदि तिनीहरू त्यस दिशातिर अगाडि बढेको भए तिनीहरू भारतमा र चीनसम्म कदम बढाउन सक्ने थिए। तैपनि तिनीहरूले आफ्नो साम्राज्य सम्पूर्ण अन्य देशहरूमा युक्ति बाहिर निकाली थिए वा युक्ति बाहिर निकालिरहेका थिए। यो नै साम्राज्यको दानियल सात अध्यायमा उल्लेखित भालद्वारा दर्शाइएको थियो। तिनीहरू बलपूर्वक देशलाई कब्जा गर्ने कामको आत्माद्वारा उक्साइएका थिए, प्रवृत्त गरिएका थिए। अनि पाँच पदमा हामी पढ्छौं, यस कुरामा मैले विचार गरिरहेको बेला एक्कासी एउटा बोका पश्चिमबाट भुइँमा खुट्टा नछोइकन माथि माथिबाट पृथ्वीभरि फेरो लाउँदै आयो। त्यस बोकाका आँखाहरूको बीचमा एउटा प्रष्टै देखिने सिंह थियो। जब दानियल भेडाको शक्ति र तागतमा छक्कै परिरहेका बेला सुदूर पश्चिमबाट एउटा बोका अति नै भयानक चाल र गति र प्रबल सिंहसँग आयो अनि त्यो बोकाले पद 21 अनुसार ग्रीसको प्रतिनिधित्व गर्दछ र त्यसको सिंहले अलेक्जेन्डर महानको दर्शाउँदछ। जेर्सेसको नेतृत्व मनी फारस पश्चिमतिर बढ्न चाहेको थियो, तर पश्चिमबाट यो बोका अति नै चाँडो गतिको साथ आयो अनि उसको खुट्टाले माटोको छुँदैन थियो। यसले अलेक्जेन्डरले आफ्नो सैनिकहरूलाई चाँडै शीघ्र अगाडि बढाउने योग्यता र क्षमताको बताउँदछ। अनि छ र सात पदमा भनिएको छ, अनि नदीको किनारमा उभिरहेको दुई सिङ्गे साँड भेडामाथि प्रचण्ड झोकले कुदेर त्यो जाइ लाग्यो औ त्यस साँड भेडाको छेउमा गएर रिसले चुर भई त्यस साँड भेडालाई त्यसले हान्यो र त्यसका दुई सिंह भाँचिदिएको मैले देखेँ। त्यसको सामना गर्न त्यस साँड भेडाको केही शक्ति रहेन। त्यसले त्यो साँड भेडालाई भुइँमा पछारेर त्यसमाथि खुट्टाले कुल्च्यो। त्यस साँड भेडालाई बचाउने त्यहाँ कोही भएनन्। प्रचण्ड झोकले कुदेर त्यो जाइ लाग्यो। यसको अर्थ हो त्यो अति नै क्रोध र अति नै ठूलो घृणासहित आगे बढे र त्यस भेडाको विरुद्धमा जाइ लागे र नष्ट गरे। सेर्जेस फारसको अन्तिम विश्व शासक थिए र उसले युरोपको विरुद्ध ग्रीसको विरुद्ध धावा बोले। उनी आफ्ना 3,00,000 मजबुत सैनिक र तिनीहरूका परिवारहरूसँग अगाडि बढे। ग्रीकहरू अति नै बुद्धिमान र चतुरहरू थिए र तिनीहरूलाई भेट्न गएनन्, सामना गर्न गएनन्। त्यसको सट्टामा तिनीहरूले उसलाई थर्मोपिलाईमा एन्जेलसम्म पर्खे, जुन अति नै साँगुरो बाटो थियो, जुनमा उसको त्यति धेरै सैनिकहरू सजिलै छिरेर जान सक्दैनथे, किनकि एक ग्रिक सैनिक मादी फारसीको 10 सैनिक बराबरको थियो, किनकि मादी फारसी सैनिक तालिम प्राप्त सैनिकहरू थिएनन्, जस्तो कि ग्रिक सैनिकहरू तालिम प्राप्त र अनुशासित सैनिकहरू थिए। त्यसरी थर्मोपिलाईमा ग्रिकहरूले तिनीहरूमाथि विजय प्राप्त गरे। तिनीहरूले भयंकर मादी फारसको सैनिकहरूलाई त्यहाँ नै नष्ट गरिदिए जब तिनीहरू त्यो साँगुरो बाटोबाट भएर अगाडि बढ्न कोसिस गरिरहेका थिए, किनकि एकपल्टमा सम्पूर्ण सैनिकहरू त्यहाँबाट निस्केर आउन सक्दैनथे। त्यसकारण त्यो समयको मौकाको फाइदा उठाएर तिनीहरूमाथि विजय गरे। त्यसपछि सलामिसमा सेर्जेसको 300 जहाजलाई सामुद्रिक आँधी तुफानद्वारा ध्वस्त गरियो। जब उनी कहाँ त्यो दुर्घटनाको खबर ल्याइयो, उनी समुद्रमा गए र आफ्नो पेटी फुकालेर समुद्रको छाललाई कुटे पिटे, किनकि ती छालहरूले उसका जहाजहरूलाई ध्वस्त गरेथे। अमित्र, यो बुद्धिमान ज्ञानी मानिसको प्रतिक्रिया होइन, यो मूर्खता हो। अमित्र, त्यहाँ पश्चिममा एकजना सेनापति अलेक्जेन्डर महान खडा वा उदय हुँदछ अनि उनी 32 वर्षका थिए जब उनी मरेथे। उनी अति नै सैनिक असाधारण प्रतिभाका मानिस थिए। उसँग आफ्ना सेनाहरूलाई अति नै शीघ्र वा चाँडै नै अगाडि बढाउने क्षमता र योग्यता थियो। 8 पदमा हामी पढ्छौं, त्यसपछि त्यस बोकाले आफ्नो शक्तिको ठूलो प्रदर्शन गर्न लाग्यो। त्यो शक्तिशाली भए तापनि त्यसको त्यो ठूलो सिंह भाँचियो र त्यसको सट्टामा आकाशका चारै दिशातिर फर्केका 4 स्पष्ट देखिने सिंहहरू उम्रे। भनिएको छ त्यो शक्तिशाली भए तापनि त्यसको त्यो ठूलो सिंह भाँचियो। अमित्र, कुन कुराले यो सिंहको भाँचिदियो? त्यहाँ कुनै मानव शक्ति थिएन जुनले त्यो सिंहको भाँच्न सक्थ्यो। हामीलाई भनिएको छ, जब उनी शक्तिमा आए सम्पूर्ण विश्व अलेक्जेन्डर महानको एडी मुनि कठोर शासन मुनि थिए। परम्पराले बताउँछ कि उनी बसेर रोए किनभने उसलाई विजय गर्न कुनै संसारहरू वा राज्यहरू थिएन। उसले त्यस बेलाका ज्ञात जाने माने संसारको विजय गरिसकेका थिए, तर पनि उसको विशाल योजनाहरूको बीचमा पूरा रात मद्यपान सेवनपछि उसलाई एक्कासी ज्वरोले ग्रसित गर्यो र उनी बाबेलमा 323 ख्रिस्टपूर्वमा करिब 32 वर्षको उमेरमा मरे। भनिएको छ त्यो शक्तिशाली भए तापनि त्यसको त्यो ठूलो सिंह भाँच्यो। यी सबै तीन साम्राज्यहरू बाबेल, मादी फारस र ग्रीस म्यासोडोनिया मद्यपानमा डुब्यो अनि त्यसकै कारणले पतन भयो। आज मद्यपान जाँड रक्सी पूरा दुनियाँमा एक महान समस्या हो। यसले हजारौं जीवन, हजारौं परिवार, समाज र देशलाई बर्बाद गरिरहेको छ। यो पूरा दुनियाँको अभिशाप हो। अनि पद 8 अन्तिम खण्डमा भनिएको छ, त्यसको सट्टामा चारै दिशातिर फर्केका चारवटा स्पष्ट देखिने सिंहहरू उम्रे। मतलब जब अलेक्जेन्डर मरे उसको साम्राज्य चार मानिसहरूको बीचमा विभाजन गरिए। यिनीहरू अलेक्जेन्डरका चार सेनापतिहरू थिए। उसका सेनापति क्यासेन्डर, जसले अलेक्जेन्डरको बहिनीसँग विवाह गरेथे, उसले युरोपीय विभागको लिए र उसले म्यासोडोनिया ग्रिसको लिए। दोस्रो सेनापति लिसिमाकस, जसले एसिया माइनरको विशाल अंश लिए, जुन आधुनिक टर्की हो वा टुर्की हो। अनि तेस्रो सेनापति सोलेकस, जसले एसियाको लिए, मतलब मिश्र बाहेक साम्राज्यको सम्पूर्ण पूर्वी भागको आफ्नो हातमा लिए। अनि चौथो सेनापति टोलेमीले मिश्र र उत्तरी अफ्रिकाको लिए। यसरी हामी यो 8 पदमा उल्लेखित कुराको परिपूर्णताको देख्छौं। अनि 9 पदमा हामी पढ्छौं, तीमध्ये एउटाबाट एउटा सानो सिंह उम्रियो र त्यसले दक्षिण पूर्व र सबैभन्दा सुन्दर देशतिर आफ्नो असाधारण शक्तिको प्रदर्शन गर्यो। पूर्वको र सबैभन्दा सुन्दर देश चाहिँ इसरायल राष्ट्र हो। यस अध्यायमा उल्लेखित सानो सिंह उही एउटै सिंह होइन जुनको अघिल्लो अध्यायमा वर्णन गरिएको थियो। त्यहाँ सानो सिंह चौथो राज्यबाट निस्किआउँदछ, यहाँ सानो सिंह तेस्रो राज्यबाट आउँदछ। यो सानो सिंह ऐतिहासिक हो, जबकि अध्याय 7 सानो सिंह चाहिँ भविष्यमा प्रकट हुनेछ। अहिले यहाँ उल्लेखित सानो सिंह सिरियाबाट आएको सेलेसियोड राजकुलबाटको व्यक्ति हो। त्यो एन्टिकस चौथो वा एपिफेनस एन्टिकस महानको पुत्र थिए। उसलाई कहिले कहीँ एपिमेनस पनि भनिँदछ, जुनको अर्थ हो पागल मानिस। उनी अर्को पागल एक शासक थिए। एन्टिकस सिंहासनमा ख्रिस्टपूर्व 175 आए र उसले यरुसलेममा आक्रमण गर्यो। अनि उसको विरुद्धमा लड्न मकाबीहरू यहुदामा खडा भएका थिए, उदय भएका थिए। उसले पूरा यहुदीहरूलाई सर्वनाश गर्न प्रयास गरेथे। उसले यरुसलेमको मन्दिरमा भएको पवित्र स्थानमा जुपिटरको मूर्ति राखे। यो उजाड गर्ने घृणित वस्तु थियो। उसले मन्दिरको सबै पवित्र भाँडाकुँडाहरूमा सुँगुरको खुन पनि खन्याए, जुन यहुदी व्यवस्था अनुसार यहुदी दृष्टिकोणबाट अति नै धेरै अपवित्र अशुद्ध कुरा थियो। अनि 10 पदमा हामी पढ्छौं, यस प्रकार लेखिएको छ, औ त्यसले स्वर्गको सेना चाहिँ ठूलो हुने अभिलाषा गरियो। त्यसले कुनै कुनै दल र कुनै कुनै तारालाई पृथ्वीमा खसालेर त्यसलाई आफ्नो खुट्टाले कुल्च्यो। मित्र, यो कथनको अर्थ खुलाउन कठिन छ। म सोच्दछु कि यसको स्वाभाविक अर्थ खुलाइ यो हो कि एन्टिओकसले परमेश्वरलाई र मन्दिरलाई चुनौती दिए। यो युद्धले आत्मिक क्षेत्रको समावेश गर्दथ्यो, जहाँ स्वर्गीय दूतहरू र दुष्ट आत्माहरू संलग्न सम्मिलित थिए। अनि 11 पदमा हामी पढ्छौ, सेनाहरूका कुमार जतिकै महान हुने त्यसले अभिलाषा गर्यो, औ सेनाहरूका नित्यको बलि त्यसले रोकिदियो र उहाँको पवित्र स्थान भत्काइदियो। एन्टिओकस जुपिटरको भक्त थिए, अनि जुपिटर चाहिँ रोमीहरूको एक देवता थियो, अनि जसको बारेमा उसले आफैलाई त्यसको अवतार सोचेका थिए। उसले आफ्नै लागि यो उपाधिको थियोस एपिफ्यानसको चुनेथे, जुनको अर्थ हो परमेश्वरको अवतार प्रकटता। बाह्र पदमा भनिएको छ, स्वर्गीय सेना त्यसलाई सुम्पिए र नित्यको बलिको विरुद्धमा त्यो अधर्मी भएर खडा भयो र साँचो धर्मलाई भुइँमा फ्याँकिदियो, त्यसले गरेका सबै काममा त्यो सफल भयो। यो परमेश्वरको आज्ञा पाएका स्वीकृत इच्छाद्वारा यो सानो सिंहले यो अभ्यास गरे र यो अवधिमा त्यो सफल भयो। अनि तेह्र पदमा हामी पढ्छौं, त्यसपछि मैले एउटा जनलाई बोलिरहेको र फेरि अर्को पवित्र जनले त्यसलाई जवाब दिइरहेको सुने, को हो कुन्नी? एउटाले भने, यस दर्शनमा संकेत गरेको समय कहिलेसम्म भइरहला? नित्यको होमबलि कहिलेसम्म रोकिरहला? अधर्मले कहिलेसम्म उजाड पारिरहला? औ पवित्र स्थान र सबैभन्दा सुन्दर देश कहिलेसम्म खुट्टाले कुल्चन सुम्पिरहला? मित्र, यहाँ उल्लेखित पवित्र जन चाहिँ परमेश्वरले सृष्टि गरेका स्वर्गीय प्राणी हुन्। हामी तिनीहरूलाई अलौकिक प्राणी पनि भन्दछौ। मन्दिरको अशुद्ध अपवित्र गर्ने कुरालाई यहाँ उजाड स्थानको अधर्म भनिएको छ। अनि चौध पदमा भनिएको छ, औ जवाब यस्तो आयो, 2300 साँझ र बिहानसम्म, त्यसपछि पवित्र स्थानको शुद्ध गरिनेछ। 2300 साँझ र बिहान, यदि यसलाई हामी अक्षरस रूपमा लिन्छौ भने यो समय अवधि 6 र 7 वर्षको बीच हुनेछ, जुन एन्टी अकसको समय हो, जसको अति दुष्टता निर्दयताहरू करिब 170 ख्रिष्टपूर्वमा बचाइ राख्न आरम्भ गर्यो, अनि अन्तिममा यहुदी पुजारी यहुदा मकाबीले सिरियन सैनिकहरूलाई धपाए, जुन समयमा मन्दिरको शुद्ध गरियो र त्यसको दूषणपछि फेरि पुनः समर्पण गरियो। यो शुद्धिकरणको ज्योतिहरूको चाडमा पर्वमा उत्सव मनाइन्दछ। युहन्ना 10:22 पदमा हामी पढ्छौ, अनि यरुसलेममा समर्पणको वा पुनः समर्पण वा ज्योतिहरूको चाड थियो र जाडोको समय थियो। यो एक पवित्र दिन थियो जुन ख्रिष्टको समयमा उत्सव मनाइन्दथ्यो र यो अझै यहुदीहरूद्वारा स्मरण गरिन्दछन्। यो चाड पुरानो नियममा उल्लेख गरिएको छैन, किनभने यो नयाँ नियम र पुरानो नियम बीच अवधिमा स्थापन गरिएको चाड थियो। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ दर्शनको अर्थ। 8:15 र 16 पदमा भनिएको छ, म दानियलले यो दर्शन देखिरहँदा मैले त्यो बुझ्ने कोसिस पनि गरिरहे, औ 81 मानिसको रूप भएको कोही एकजना मेरो सामने उभिरहेको मैले देखे। त्यसै बेला उलै नदीको मोडबाट मानिसहरूको स्वर तिनलाई यसरी बोलाइरहेको मैले सुने, हे ग्राबियल, यस मानिसलाई त्यस दर्शनको अर्थ खोलिदेऊ। दानियल त्यो दर्शनद्वारा अन्यलतामा परिरहेका थिए र उसले यसको अर्थ बुझ्न इच्छा गरे। त्यहाँ ग्राबियल स्वर्गीय दूत उनी कहाँ प्रकट हुँदछन्। यो पहिलो समय हो कि ग्राबियलको बाइबलमा हामी कहाँ परिचय गराइएको छ। अनि 17 पदमा हामी पढ्छौं, तब तिनी म उभिएको ठाउँमा आए, तिनी आउँदा म डरले घोप्टो परे, तर तिनले मलाई भने, हे मानिस, यो बुझ कि अन्तको समयलाई यसले संकेत गर्दछ। निम्न पदहरूमा हामी देख्नेछौ, ग्राबियलले यो स्पष्ट पार्दछन् कि त्यो एन्टिओकस एपिफानिस हो, तर उनी आइरहेको ख्रिस्ट विरोधीको लघु रूपको तस्विर हो। अन्तिम खण्डमा भनिएको छ, अन्तको समयलाई यसले संकेत गर्दछ। यो कुराको याद राख्नुहोस्, यो अन्तको समयको लागि हो, समयको अन्त होइन। बाइबलमा कहीँ पनि समयको अन्तको बारेमा बताइएको छैन। अन्तको समयको अगमबाडी महाक्लेशमा पूरा हुन गइरहेको छ। यहाँ उल्लेखित मानिसले ख्रिस्ट विरोधीको संकेत गर्दछ, साथै उसलाई पापको मानिस र 7 अध्यायमा सानो सिंह पनि भनिन्दछ। यो अगमबाडी तत्कालिक भविष्यमा देखि भन्दा अगाडिको भविष्यतिर हेर्दछ। अनि एन्टिओकस खाली सानो सिंहको छाया वा रूपक हुन्, जुन अन्य जातिहरूको समयको अन्तमा आउनेछ, प्रकट हुनेछ। अनि 18 पदमा भनिएको छ, तिनी बोल्दा बोल्दै म भुइँमा अचेत अवस्थामा परे, तर तिनले मलाई समातेर म उभिएकै ठाउँमा फेरि उभ्याए। हेर्नुहोस् दानियलमाथि यो दर्शनको प्रभाव। अनि 19 पदमा भनिएको छ, तिनले भने क्रोधको अन्त के हुनेछ सो म तिमीलाई बताइदिनेछु, किनभने ठहराएको समयको पनि अन्त हुनेछ। फेरि ग्राबियल अन्टिओकससँग स्थानीय परिपूर्णताबाट अन्य जातिहरूको समयको अन्ततिर सर्दछन्। अनि 20 पदमा भन्छन्, तिमीले देखिएका दुई सुँगे साँड भेडा मादी देश र फारस देशका राजाहरू हुन्। तिनीहरू स्पष्ट रूपमा हाम्रो लागि परिचय वा पहिचान दिइएको छ। हामीलाई अनुमान गरिराख्नुपर्ने कुनै आवश्यक छैन कि ती भेडा को हो। भेडाले निश्चय नै मादी र फारसको राजाहरूको प्रतिनिधित्व गर्दछ वा दर्शाउँदछ। अनि 21 पदमा हामी पढ्छौ, औ त्यो बोका चाहिँ युनानीहरूको राज्य हो, औ त्यसको निर्धारको ठूलो सिंह चाहिँ प्रथम राजा हो। त्यो बोका चाहिँ ग्रीसको राजा वा युनानी राजा हो। ठूलो सिंह चाहिँ पहिलो राजा हो, अर्थात् अलेक्जेन्डर महान। अनि 22 पदमा हामी पढ्छौ, त्यो भाँचिएको सिंहको सट्टामा उम्रेका चार सिंहहरू चाहिँ चार राज्यहरू हुन्, जो त्यस जातिबाट खडा हुनेछन्, तर तुलनामा त्यसको जतिकै पराक्रम हुने छैन। मित्र, अर्को शब्दमा यी कुनै राजाहरूसँग अलेक्जेन्डर महानको जस्तो शक्ति हुने थिएन। अनि 23 पदमा हामी पढ्छौ, ती राज्यहरूका पछिल्ला दिनहरूमा जब तिनीहरूका पाप चरम सीमामा पुगेको हुन्छ, तब एउटा क्रूर, निष्ठुर र युद्ध कलामा निपुण राजा देखा पर्नेछ। सानो सिंह सिरियालाई कब्जामा लिने सेलुसेडाईको वंशको कुलको एन्टिओकस एपिफेनस हो। अनि यो पदको पर्याप्त स्पष्टीकरण र इतिहासको तथ्यहरूको स्पष्टीकरण यो हो कि यो मानिस दुष्ट आत्माले ग्रसित व्यक्ति थिए। यस विषयमा त्यो आइरहने ख्रिस्ट विरोधीको तस्विर पनि हुन्। प्रभु येशूले उसको संकेत गर्नुभयो जब उहाँले भन्नुभयो माथि 24:24 पदमा, किनभने झुट्टा ख्रिष्टहरू र झुट्टा भविष्य वक्ताहरू खडा हुनेछन् र ठूला ठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्, यहाँसम्म कि सम्भव भएता तिनीहरूले चुनिएकैहरूलाई पनि भहकाउनेछन्। अनि 24 पदमा हामी पढ्छौ, यस प्रकार लेखिएको छ, त्यसको शक्ति महान हुनेछ, त्यसले अवर्णीय विध्वंस ल्याउनेछ, आफूले गरेको जुनसुकै काममा पनि त्यो सफल हुनेछ, त्यसले ठूला ठूला जातिहरू र पवित्र जनहरूका बीचमा विध्वंस ल्याउनेछ। यहाँ उल्लेखित पवित्र जनहरूले इसरायलीहरूको संकेत गर्दछ। एन्टिओकस एपिफेनिसद्वारा यी मानिसका हत्या वा संहार अविश्वसनीय देखिन्दछ। त्यो हिटलर भन्दा दुष्ट खराब थिए। उनी केवल ख्रिस्ट विरोधीको रूपक हुन् जो आइरहेको छ, जुनको बारेमा यो भनिएको छ प्रकाश 13:7 पदमा। अनि त्यसलाई पवित्र जनहरूसँग लडाईँ गर्ने र उनीहरूलाई जित्ने अधिकार दिइयो। अनि त्यसलाई सबै कुलहरू, भाषाहरू र जाति जातिहरूमाथि अधिकार दिइयो। अनि 25 पदमा हामी पढ्छौ, उसको नीतिद्वारा पनि वा चतुर षड्यन्त्रमा त्यो सफल हुनेछ, र उसले आफैलाई आफ्नो हृदयमा उचाल्नेछ र शान्तिद्वारा धेरैलाई नष्ट गर्नेछ। त्यो त्यसले प्रधानहरूका प्रधानलाई पनि हाँक दिनेछ, तर कुनै मानिसको हात बिना नै त्यो ढल्नेछ। मित्र, एन्टिओकस पछिबाट आइरहने ख्रिस्ट विरोधीको एक सानो रूपक मात्र हुन्। अनि त्यसले चार कुराहरू गर्नेछ जुन एन्टिओकसले बाहुना शैली वा बनौटमा गरेथे। पहिलो हो, आफूले रचेका चतुर षड्यन्त्रमा त्यो सफल हुनेछ। अनि हामीलाई प्रकाश 13:17 पदमा भनिएको छ, कसैले किन्न र बेच्न पाउने छैन जससँग पशुको त्यो जन्तुको चिन्ह छाप हुँदैन। त्यसको अर्थ र हरेक कुराको प्रतिशोधको सहित नियन्त्रण गर्नेछ। दोस्रो कुरा, उसले आफैले आफ्नो हृदयमा उचाल्नेछ। प्रकाश 13:5 पदले भन्छ कि उसलाई ठूलो ठूलो कुरा बोलेर ईश्वर निन्दा गर्ने मुख दिइनेछ। उसलाई 42 महिना निरन्तर यो गर्न शक्ति र अधिकार दिएको हुनेछ। मानवता भन्ने कुरा ख्रिस्ट विरोधीको कुनै विशेषता होइन, त्यो शैतान जस्तै हो जो घमण्डले भरिएको थियो। अनि तेस्रो कुरा, शान्तिद्वारा धेरैलाई नष्ट गर्नेछ। त्यो थुमाको रूपमा आउनेछ, तर त्यो सिंह जस्तै बाहिर जानेछ, ब्वासो जस्तै बाहिर जानेछ। अनि प्रकाश 6:10 त्यो सेतो घोडामा सवारी गर्नेवाला हो। यो कुराको ध्यान दिनुहोस् कि उसको पछि तुरुन्तै युद्धको रातो घोडा आउँदछ। उसलाई झुट्टा शान्ति लिएर दृश्यमा त्यो आउनेछ। अनि 14 कुरा, त्यसले प्रधानहरूका प्रधानलाई पनि हाँक दिनेछ। देख्नुभयो, त्यसले विरोध गर्नेछ र ख्रिष्टको विरुद्ध लडाई गर्नेछ। ख्रिष्ट विरोधीको र प्रकाश 13 अध्यायमा उल्लेखित पहिलो पशुको एक चिन्ह हो कि त्यो ख्रिष्टको विरुद्ध छ। अनि 26 पदमा हामी पढ्छौं, साँझ र बिहानको विषयमा दिएको त्यो प्रकाश सत्य छ, तर यो दर्शन तिमीले गुप्त राख्नै पर्छ, किनभने त्यसले धेरै पछि आउने दिनहरूलाई संकेत गर्छ। दानियललाई यो भनिएको छ कि त्यो दर्शन टाढाको भविष्यको लागि हो। अनि 27 पदमा हामी पढ्छौं, त्यसपछि म दानियलको बल हरायो र केही समयको निम्ति म विसञ्च भइरहे, तब म उठेर फेरि राजाको काममा लागे, तर त्यस प्रकाशले गर्दा म घबराइरहे र कसैले मलाई त्यो बुझाउन सकेन। मित्र, यो दर्शनको दानियलमाथि मनोवैज्ञानिक शारीरिक प्रभाव अति नै महान थियो। यस समयमा परमेश्वर अन्य जातिहरूको समयलाई इसरायल राष्ट्रको इतिहासमा एकसाथमा उचित रूपमा फिट गर्न मिसाउन आरम्भ गरिरहनु भएको छ। त्यो कुनै कुराले सर्वप्रथममा दानियललाई अलमल पार्यो र अन्यलतामा हाल्यो, अनि अझै यसले धेरै मानिसलाई अन्य वा अलमलतामा हाल्दछ। कसरी परमेश्वरले इसरायलसँगको उहाँको कार्यक्रम र योजनालाई संसारमा अन्य जातिहरूको लागि उहाँको कार्यक्रम र योजनामा फिट गर्न सक्नुहुन्छ? अनि आज यस कुरालाई अझ जटिल गर्न त्यहाँ मण्डलीसँग उहाँको अर्को कार्यक्रम वा योजना छ। निश्चय नै यसको उत्तर बिल्कुल स्पष्ट छ। आज हाम्रो दिनमा परमेश्वरले मानिसहरूलाई आफ्नो नामको खातिर बोलाइरहनु भएको छ। जब त्यसको अन्त हुनेछ, मण्डली स्वर्गीय यात्रामा पृथ्वीबाट हटाइनेछ, त्यसपछि उहाँ फेरि इसरायलसँग र अन्य जातिहरूसँग उहाँको उद्देश्यको निम्ति फर्कनुहुनेछ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउ।
आदरणीय श्रोता, हामी तपाईँको पत्रको बाटो हेरिरहेका छौँ। साथै यस कार्यक्रममा बजाइएको कुनै गीत सुन्न चाहनुहुन्छ भने आज नै हामीलाई गीतको बोल सहित लेखी पठाउन हवस्। हामी तपाईँको नाम सहित सुनाइदिनेछौँ। त एउटा कुरा, तपाईँले आफ्नो नाम र ठेगाना एकदमै राम्रोसँगले लेखी पठाउन हवस्। त हाम्रो ठेगाना हो, कार्यक्रम मुक्तिको मार, TWR, पोस्ट बक्स नम्बर 3-2, भुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। अनि भारतमा कार्यक्रम मुक्तिको मार, TWR, पोस्ट बक्स नम्बर 8-7, सिलगढी 7-3-4-4-0-1। साथै तपाईँले हामीलाई इमेलद्वारा पनि पत्र पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो नेपाली TTV@TWR.IN।